नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा आज हामी आगामी वर्षका लागि सरकारले कृषिमा छुट्याएको बजेट र यसको कार्यान्वयनका चुनौतीका विषयमा छलफल गर्दैछौं। आगामी वर्षका लागि सरकारले कृषि वन र सहकारीका लागि 79,53,00,000,00,000 रूपियाँ बजेट छुट्याएको छ। कृषि क्षेत्रमा सरकारले गत वर्षभन्दा 22,28,00,00,000,00,000 बढ़ी बजेट छुट्याएको हो। यो बजेटले 5 वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने, कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने सरकारको उद्देश्य छ। यसका साथै हरेक जिल्ला र सकेसम्म स्थानीय तहमै कृषि ज्ञान केन्द्र स्थापना गर्ने, मुख्य बाली धान गहुँ मकै लगायतका बालीको मूल्य तोक्ने लगायतका कार्यक्रम पनि सरकारले बजेटमा घोषणा गरेको छ। तर कृषि विज्ञले भने सरकारले विगतमा पनि बजेट ल्याउने तर कार्यान्वयनमा ध्यान नदिने गरेको टिप्पणी गरेका छन्। आज हामी कृषि क्षेत्रको बजेट र यसको कार्यान्वयनका चुनौतीका विषयमा नारका विज्ञ डाक्टर ध्रुव भट्टराईसँग छलफल गर्दैछौ। यहाँलाई कार्यक्रममा स्वागत छ भट्टराईजी।
धन्यवाद विष्णुजी।
सरकारले गत वर्षको भन्दा 22,00,00,000,00,000 बढी बजेट वृद्धि गरेर ल्याएको छ। तपाईँलाई चाहिँ अहिले यो बजेट कतिको राम्रो, सान्दर्भिक र समय अनुसार लाग्छ?
होइन, अब यो पर्टिकुलरली भन्दाखेरि बजेटले सबै कुरालाई समेट्न खोजेको त छ। कृषिमा चाहिँ बजेटले केही केही चाहिँ नयाँ कुराहरू पनि दिन खोजेको छ। जस्तै तपाईँको कृषि ज्ञान केन्द्र भनेर चाहिँ ल्याएको छ एउटा नयाँ कन्सेप्ट। बिस्तारै प्रत्येक चाहिँ स्थानीय सरकारमा एउटा एउटा कृषि ज्ञान केन्द्र बनाउने जो सरकारको लक्ष्य छ, त्यसै अनुसार चाहिँ यो बजेटमा पनि बजेट विनियोजन गरिएको छ भनेर भनिएको छ। त्यसै गरेर यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि 4,77,00,00,000,00,000 रकमको व्यवस्था गरेको छ। यसमा पर्टिकुलरली चाहिँ चिया, कफी, अलैची, सुपारी अनि आलु र केरा र कागतीमा बढी फोकस गरेर लगानी गर्ने भनेर भनेको छ। यो चाहिँ धेरै इम्पोर्टेन्ट कुरा हो, किनकि तपाईँको दुईटा कुरा यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ छुट्टाएर कृषि बजेटभित्र भएको। एउटा त व्यवसायीकरण परियोजना जो प्रधानमन्त्री कृषि छ, यसले चाहिँ हाम्रो कृषिलाई चाहिँ एन्टरप्रेनरसिपतिर लिएर जाने एउटा कोसिस गर्नेछ। पछि औद्योगिकरणतिर लाने एउटा बाटो हो, यो हुँदै जाने हो त्यहाँ। यसलाई चाहिँ बढी स्ट्रङ बनाउन जरुरी छ। र अर्को चाहिँ न्युट्रिसन, पोषण सुरक्षा र आय आर्जनको लागि स्थानीय स्तरका जनताहरूलाई, स्थानीय स्तरका किसानहरूलाई चाहिँ त्यसमा चाहिँ बलियो बनाउँदै र लोकल लेभलमा चाहिँ रोजगारी सिर्जना गर्नको लागि यो कृषि ज्ञान केन्द्र स्थापना गर्ने भनेको छ। त्यो एकदम सकारात्मक र चाहिँ यसले चाहिँ परिवर्तन दिन सक्ने खालको एउटा नयाँ भिजन पक्कै पनि हो। तर यहाँनिर के छ भन्दाखेरि अब यसको इम्प्लिमेन्टेशन
चुनौती अलिक पछि हौ। पहिला त्यसो भने सरकारले एकदम जोडतोडका साथ यो कृषिको क्षेत्रलाई धेरैभन्दा धेरै प्रयोग गरेर कृषिमा उत्पादन बढाएर लागत बढाएर लगानी बढाएर अबको 5 वर्षमा रोजगारीको अवस्था पनि त्यत्तिकै सिर्जना गर्ने अनि 5 वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने र आत्मनिर्भरको नारा छ क्या। यो कार्यान्वयन गर्न चाहिँ यो बजेटले भ्याउँछ, दिन्छ, पर्याप्त छ?
होइन, पक्कै पनि यो बजेट अहिले हाम्रो एक्सपेक्टेशन अनुसार जो नेपाली जनताले एक्सपेक्ट गरेका छ त्यो अनुसार बजेट नभएको पनि हुनसक्छ, पूरा नहुन पनि सक्छ। तर एउटा अगाडि कतातिर बढ़िरहेका छ त्यो लाइन ठिक छ कि छैन, त्यो बाटो जुन गइरहेका छ त्यो ठिक छ कि छैन भन्ने त्यो इम्पोर्टेन्ट हो। र सुरुवात जहाँबाट भइरहेका छ त्यो पक्कै पनि राम्रो छ, तर त्यसलाई चाहिँ अब सुरुको कार्यान्वयन र इस्टाब्लिसमेन्ट कसरी गर्ने भन्ने एउटा इम्पोर्टेन्ट कुरा हो। यहाँनिर तपाईँलाई म के भन्न चाहन्छु भन्दाखेरि एउटा चाहिँ कमर्सियलाइजेसनको कुरा छ, जो एन्टरप्रेनरसिपको कुरा छ अथवा औद्योगिकरणतिर जाने कुरा छ। अर्को न्युट्रिसन र स्थानीय लेभलको रोजगार अथवा तपाईँको आय आर्जनको कुरा छ, जसलाई चाहिँ कृषि ज्ञान केन्द्रले चाहिँ समेट्नेछ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चाहिँ एउटा इण्डस्ट्रियल लेभलमा अथवा व्यावसायिक लेभलमा चाहिँ लिएर जान सक्ने एउटा परिकल्पना जुन गरेका छ त्यसलाई चाहिँ अब अनुसन्धानसँग कसरी जोड्ने र अन्य उयोसँग कसरी जोड्ने भन्ने एउटा इम्पोर्टेन्ट कुरा हो। प्राइभेट सेक्टरसँग कसरी जोड्ने अथवा पब्लिक प्राइभेट पार्टनरसिप एप्रोचमा कसरी जाने र यसलाई चाहिँ कसरी इम्प्लिमेन्टेसनमा लिएर जाने भन्ने कुरा चुनौतीका कुरा हुन्छन्। जस्तै तपाईँले यदि तपाईँले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाको कुरा गर्नुहुन्छ भने यो सबै किसानको लागि फिट नहुन सक्छ, किसानहरूलाई क्याटेगोराइज गर्न सक्नुपर्छ। साधारण किसान, उद्यमी किसान र उद्योगपति किसान, यसको बीचमा सबै किसानलाई एउटै बास्केटमा हालेर यदि हामीले प्रोग्राम दियौं भने त्यो चाहिँ त्यसको कुनै औचित्य नै रहन्न, किनकि एउटा सिम्पल किसान जसले केही पनि जान्दैन अथवा हिसाब किताब नै जानेको छैन अथवा नाफा घाटाको थाहा छैन, उसलाई चाहिँ ठूलो योजना दिएर चाहिँ उसबाट चाहिँ कृषिमा परिवर्तनको परिकल्पना गर्नु पनि बेकार छ।
त्यसो भने यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एउटा बास्केट हो किसानको लागि, तर सरकारले यसैलाई भनेर झन्डै तपाईँले तपाईँकै शब्दमा 4 अर्बभन्दा बजेट बढी बजेट छुट्याएको छ, जो कि नार्क जो नेपालको सबैभन्दा बढी ठूलो कृषि अनुसन्धान क्षेत्रको प्राथमिकता सरकारमा देखिँदैन। यो राजनीतिक कार्यक्रमलाई च्याप्ने, किसानका समस्यालाई राम्रोसँग सम्बोधन गर्न नसक्ने सरकारको अहिलेको बजेट देखिन्छ कि नयाँ या पुरानो
होइन? यो इन्टायरली कस्तो छ भन्दाखेरि, नार्क भनेको नेपाल सरकारको आफ्नो एउटा रिसर्चको अर्गनाइजेसन हो, कृषि विभाग पनि नेपाल सरकारको अर्गनाइजेसन हो जो चाहिँ डेभलपमेन्टको लागि काम गर्छ। हामी सबैले के गर्ने हो भने एउटा इनेबलरको रूपमा काम गर्ने हो, यानि कि त्यो वातावरण बनाइदिने हो जसले गर्दा यी कार्यक्रमहरू प्रधानमन्त्री कृषि आयोजना अथवा कृषि विज्ञान केन्द्र जस्ता यस्ता जो डाइरेक्ट जनतासँग सम्बन्धित हुने कार्यक्रमहरू छन् यिनलाई चाहिँ कसरी भाइब्रेन्ट बनाउने, यो सिस्टमलाई कसरी भाइब्रेन्ट बनाउने, टेक्नोलोजिकल इस्यू अथवा डेभलपमेन्ट इस्यूमा सहयोग गर्ने हो नार्कले, सहयोग गर्ने हो कृषि विभाग र मन्त्रालयका विङहरूले। तर यी प्रोग्रामहरू भनेको जनतामा गएर कार्यान्वयन हुने हुन्, जस्तै कृषि आधुनिकीकरण परियोजनाको कुरा गरिएको छ, यदि एउटा एन्टरप्रेनर फार्मरले अथवा एउटा पढे लेखेको युवाले यो कार्यक्रम पायो भने उसले चाहिँ आफ्नो व्यवसायलाई चाहिँ तपाईँको अगाडि बढाउन सक्छ, त्यो व्यवसाय मार्फत उसले आफ्नो जीवन स्तरमा सुधार ल्याउन सक्छ, राष्ट्रिय लेभलमै सबैको कन्ट्रिब्युसन, ती व्यवसायीहरूको कन्ट्रिब्युसनले नेपालकै इकोनोमिक ग्रोथ हुन सक्छ, त्यो एउटा परिकल्पना हो। तर तिनलाई कसरी चाहिँ सपोर्ट गर्ने, टेक्नोलोजिकल सपोर्ट नार्कले गर्छ, सरकारले नार्कलाई पनि त्यही अनुसार बजेट पक्कै छुट्याएको छ, त्यसै गरी कृषि विभागका विभिन्न विङहरूले त्यो चाहिँ गर्छन् र अरूले पनि गर्न सक्छन्, पोलिसी इस्युजहरू छन्, सबै कुराले गर्छ। तर के भने कार्यक्रम भनेको त इम्पोर्टेन्ट हो जो चाहिँ आइरहेको छ, तर यसलाई चाहिँ कसरी लिएर जाने, कोअर्डिनेसन इम्पोर्टेन्ट कुरा छ। कोअर्डिनेसन नेपालमा हेर्नुभयो भने अनुसन्धान र विकासको बीचमा कोअर्डिनेसन छैन, अनुसन्धान भएका कुराहरू चाहिँ फार्म लेभलमा पुग्न सकिरहेका छैनन्। अब यसलाई कसरी यो सिस्टमलाई भाइब्रेन्ट बनाउने ताकि कोअर्डिनेसन अझै स्ट्रङ बनोस्, सहकार्यताको भावना अझै अगाडि बढ़ोस् र चाहिँ कृषि ज्ञान केन्द्रमा कृषि वैज्ञानिकहरूको पहुँच कसरी हुन्छ, त्यो इम्पोर्टेन्ट कुरा हो।
सरकार चुके नि, तपाईँले अघि समन्वयको कुरा गर्नुभयो नि, अहिले झन् 3 तह छन्, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह, यी 3 सरकारमा पनि सरकारले वास्तविकता समन्वय कहाँ कहाँनिर गर्ने, कृषिलाई यो अनुसन्धानलाई कसरी किसानसम्म जोड्ने, यो परियोजनालाई तल्लो तहको किसानसम्म कसरी पुर्याउने, यी जोनका कुराहरू छन्, यसलाई सबै क्षेत्रमा कसरी जोड्ने, यो क्रम त सरकार फेरि पनि चुकेन र
होइन? यस्तो छ, बजेटले कार्यक्रमहरू ल्याएको छ, तर यो कोअर्डिनेसन, लिङ्केज र सम्पूर्ण कुरा मैले भाइब्रेन्ट बनाउने कुरा गरिरहेको छु, यो एक्सन प्लानको कुरा हो। यो चाहिँ अब एक्सनमा त्यो भित्र रहेर काम गर्ने हो। जस्तै प्रधानमन्त्री कृषि आयोजना एउटा आयोजना हो जो बजेट लिएर आएको छ, अब त्यहाँभित्र कोअर्डिनेट गर्ने त्यो निकायले हो, आयोजनाले अब कसरी कोअर्डिनेट गर्ने, कसरी रिसर्चका मान्छेहरूलाई इन्भल्भ गर्ने त्यसमा, कसरी कृषि विज्ञान केन्द्रमा वैज्ञानिकहरूको चाहिँ ले अनुसन्धान गरेका कुराहरू कृषि विज्ञान केन्द्र मार्फत जनतासँग पुग्छ, किसानसँग पुग्छ, त्यो मेकानिजम कसरी डेभलप गर्ने भनेको त्यो प्रोग्रामको काम हो, त्यो पछि एक्सन प्लानको काम हो, त्यो चाहिँ प्लानिङ फेजमा गरिने काम हो। त्यस कारणले गर्दाखेरि अहिले अब सरकारले तिमीहरू सबैले कोअर्डिनेट गर्नुपर्छ भनेर बजेट छुट्याउने कुरो चाहिँ हुँदैन। त्यही भएर प्रोग्राम आयो, अब काम हो कृषि मन्त्रालयले सबैसँग, अनुसन्धानसँग र चाहिँ विकासका निकायहरूसँग चाहिँ कोअर्डिनेसन गराएर यसलाई चाहिँ ड्राइभिङ गर्ने एउटा इम्पोर्टेन्ट कुरा छ, र यसलाई भाइब्रेन्ट बनाएर अगाडि लिएर जाने कुरा चुनौतीको कुरा छ। मनिटरिङ त्यस्तै इम्पोर्टेन्ट कुरा हो, प्रपर मान्छेलाई प्रपर काम दिनु त्यस्तै इम्पोर्टेन्ट कुरा हो। मैले भने एउटा शिक्षित युवाले यदि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम पाउँछ, त्यो समूहले पाउँछ, र उनीहरूलाई चाहिँ एउटा एन्टरप्रेनरसिप कसरी व्यावसायिक योजना बनाएर कृषिमा व्यावसायीकरण गर्ने भन्ने कुरा यदि सिकाउन सक्ने हो भने किसानले चाहिँ आफूले कति लगानी गरेको छु, कति आमदानी लिनु छ भन्ने योजना बनाएर खेती गर्न सिक्यो भने अथवा कृषि व्यवसाय गर्न सिक्यो भने त्यो कसरी सिकाउने, त्यसमा वैज्ञानिकीकरण कसरी गर्ने, एउटा सिम्पल कुरा पनि तपाईँले परिवर्तन गर्न सक्नुभयो भने अहिले तपाईँ हेर्नुहुन्छ गाउँतिर जानुहोस्, यो गाई वस्तुको मोल खेतबारीमा त्यसै थुप्रो लगाएर राखिरहेका हुन्छ। यदि चाहिँ सूर्यको प्रकाशमा त्यो मललाई चाहिँ 3 दिनसम्म राख्यो भने मोर देन 37 अथवा 37% भन्दा बढी पोषक तत्व चाहिँ नष्ट भएर जान्छ। एक हप्ता राख्यो भने एबाउट 50% भन्दा बढी चाहिँ लस भएर जान्छ। त्यही कुरामा पनि परिवर्तन ल्याउन सक्यो भने त्यत्रो न्युट्रिसन चाहिँ बच्छ जो पोषक तत्वको रूपमा बोट बिरुवालाई काम आउँछ। हामी सानो सानो कुरा पनि वैज्ञानिक कुराहरू चाहिँ गाउँ गाउँमा पुर्याउन सकिरहेका छैनौँ। कहीँ टेक्नोलोजीहरू जेनेरेट भइसकेका छन् तिनलाई पनि हामी जनतासँग पुर्याउन सकेका छैनौँ। अब यसलाई कसरी पुर्याउने त्यो कुरा यी परियोजना यी कार्यक्रम र यी सबै कुराहरूले गर्नुपर्ने हुन्छ र मलाई लाग्छ कृषि मन्त्रालयसँग त्यो सामर्थ्य छ, त्यो मेन पावर पनि छ, त्यो चाहिँ सबै कुरा भएको हुँदा अगाडि बढ्न सक्ने सम्भावना देखिन्छ।
कोअर्डिनेसनको पाटो तपाईँ फेरि मैले यही प्रश्न दोहोऱ्याएँ, तपाईँले भन्नुभयो मल किसानले खेतमा हाल्छन् तर त्यो कति बेला छर्ने भन्ने ज्ञान नपाएका कारण त्यसको थुप्रै यसलाई कसरी यो अहिलेको कार्यक्रम मार्फत त्यसलाई कसरी समेट्ने
तपाईँ अब कस्तो भन्दाखेरि अब मैले तपाईँलाई विशेष गरेर दुईटा ठूला कार्यक्रम र बिमाहरू छ, अरू विभिन्न इस्युजहरू छन्, सब्सिडीका कुरा छ, अनुदानका कुरा छ, तर मेजर कुरा भनेको दुईटा छ। एउटा भनेको चाहिँ आधुनिकीकरण परियोजना हो जो कमर्सियलाइजेसनको लागि छ, अर्को भनेको कृषि विज्ञान केन्द्र हो जो चाहिँ लोकल लेभलमा चाहिँ तपाईँको इन्कम जेनेरेसन अथवा आयमूलक अथवा पोषण सुरक्षा खाद्य सुरक्षाको जसले काम गर्छ त्यसको लागि यो परिकल्पना गरिएको छ। अब यो परिकल्पना गरिरहँदाखेरि अब के भन्दाखेरि जो रिसर्चका मान्छेहरू छन् रिसर्चको जो सिस्टम छ हाम्रो त्यसलाई चाहिँ कृषि विज्ञान केन्द्र मार्फत जनतासँग पुर्याउनु पर्ने आवश्यकता छ। यदि इन्डियामा हेर्नु हो भने आईसीआर अन्डरमा कृषि विज्ञान केन्द्रहरू चलिरहेका छन्, कहीँ कृषि विज्ञान केन्द्रहरूले चाहिँ त्यहीबाट ठूलो आउटपुटहरू दिइरहेका छन्। अब तर हामीले अब कसरी लिएर जाने, हामीले के सोच्नु पर्यो भने हाम्रो कृषि मन्त्रालयले के सोच्ला भने पक्कै पनि अनुसन्धान र विकासलाई एकैचोटि सँगै चाहिँ किसानको हितको लागि काम गर्ने एउटा वातावरण तयार गर्ला र त्यसै गरी अन्य प्रविधिहरू छन् तपाईँको जस्तै कृषि र पशु विज्ञान अथवा वन विज्ञान र कृषि र वन विज्ञान विश्वविद्यालयबाट भएका एएफयू भन्छ त्यहाँबाट भएका कहीँ प्रविधिहरू छन्, कहीँ एनजिओहरूले गरेका प्रविधिहरू पनि छन्, कहीँ विभिन्न कलेजहरूले पनि रिसर्च गरिरहेका छन्। त्यसलाई एउटै डोरबाट कसरी लिएर जाने, वान डोर सिस्टमबाट टेक्नोलोजिकल प्याकेजहरू जनताको समक्ष कृषि विज्ञान केन्द्र मार्फत कसरी पुर्याउने भन्ने कुराको एउटा कोअर्डिनेसन मेकानिजम डेभलप गर्न जरुरी छ। अनि त्यो गर्न सक्यो भने हाम्रो चाहिँ जो शिक्षा छ, हाम्रो प्राविधिक शिक्षा छ, हाम्रो टेक्निकल जो एजुकेसन छ एग्रिकल्चरको, त्यो सबै कुराहरू गाउँ गाउँमा पुग्न सक्छ अनि चाहिँ परिवर्तनको केही चाहिँ हामी देख्न सक्छौँ। छोटो उसमा
यो अहिले गाउँ गाउँमा पुग्ने कुरामा अहिले अलैँची, सुपारी, चिया, कफी, आलु, केरा यिनीहरूमा सरकारले अनुदान दिने भनेको छ, यो अनुदानले कतिको परिवर्तन ल्याउला किसानको दैनिक जीवनमा र उनीहरूको व्यवसायमा उनीहरूको खेतीबारीमा चाहिँ?
पक्कै पनि यस्ता कमर्सियल जो खेती गर्ने एन्टरप्रेनर फार्मरहरू हुनुहुन्छ उहाँको लागि अनुदान र बिमा भनेको एउटा इम्पोर्टेन्ट कुरा हो। किनकि यो साधारण किसान जो हुन्छ जसलाई चाहिँ नाफा घाटाको कुनै मतलब हुँदैन, मिलिजुली खाउँ रमाएर बसौँ भन्ने खालको जो किसान हुनुहुन्छ उहाँहरूलाई त्यसमा त्यति ठूलो समस्या देखिन्न। तर जो एन्टरप्रेनर फार्मर हुनुहुन्छ, जो कमर्सियल किसान हुनुहुन्छ, उहाँले इन्भेस्टमेन्ट गर्नुहुन्छ। इन्भेस्टमेन्ट गरिसकेपछि कारणवश तपाईँको कृषि व्यवसाय भनेको कस्तो भन्दाखेरि प्राकृतिकसित जुझ्दै, प्राकृतिकसित रमाउँदै अगाडि बढ्ने खालको व्यवसाय हो। यसमा सबै कुरो मान्छेको हातमा कन्ट्रोल हुन्छ भन्ने कुरा पनि छैन। त्यसकारणले कहिलेकाहीँ मौसमको कारणले, कहिलेकाहीँ विभिन्न अन्य कारणले गर्दाखेरि उसले चाहे अनुसारको यदि बजार पाउन सकेन, उसले चाहे अनुसारको उत्पादन लिन सकेन भने त्यति बेला यो बिमाको कार्यक्रमले किसान एन्टरप्रेनर फार्मरहरूलाई ठूलो राहत दिन्छ। त्यसै गरी हाम्रो समस्या के छ भने इन्डियाको तपाईँको धेरै अनुदान भएको कृषि र चाहिँ चाइनाको ठूलो अनुदान भएको कृषिको बीचमा हाम्रा किसानले पनि यदि अनुदान पाउन सके भने तपाईँको उनीहरूसँग पनि कम्पिटिसन गर्ने चाहिँ एउटा चाहिँ क्यापासिटी बिल्ड हुन्छ। किनकि कस्ट अफ प्रडक्सन यदि हाम्रो किसानले अनुदान पाएनन् भने उनीहरूको हाई हुन जान्छ, भारतको र चाहिँ चाइनाको कस्ट अफ प्रडक्सन कम हुन्छ, त्यसले गर्दा हाम्रा किसानहरू कम्पिट गर्न नसकेको अवस्था हो। र हाम्रो सरकारले पनि यसलाई चाहिँ अनुदान र चाहिँ बिमाको ग्यारेन्टी गरिसकेपछि मलाई लाग्छ यी कमर्सियल क्रपहरू, चाहे त्यो चियाको कुरा गरौँ, कफी, अलैँची, सुपारी, आलु, केरा, कागती यिनीहरूमा चाहिँ कमर्सियल स्केलमा चाहिँ बढी आउन सक्छ। र हाम्रो देशमा चाहिँ ठूलो मात्रामा आयातित भएको कागती र केरा अथवा अरू चीजहरूमा चाहिँ तपाईँको आयातमा चाहिँ रोक हुन सक्छ र केही एक्सपोर्टेबल चीज हुन् जो अलैची भयो कफी भयो चिया भयो त्यसको पनि तपाईँको इन्टरनेसनल मार्केटमा अथवा हाम्रो उत्पादन बढेर त्यहाँ पुर्याउने सम्भावना पनि देखिन्छ।
यो अर्ग्यानिक उत्पादनमा सरकारको जोड छ अहिले र यसैमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भनेको छ सरकारले। अब यसले तल्लो तहका किसानलाई, अघि हामीले कुरा गर्यौं, तल्लो तहका किसान र प्रत्यक्ष रूपमा व्यवसाय गरेर किसानलाई कतिको राहत पुर्याउँछ?
हेर्नुहोस्, अर्ग्यानिक भनेको इन्टायरली हेल्थ स्वास्थ्यसँग जोडिएको कुरा हो। एकजना किसानले यदि अर्ग्यानिक उत्पादन गर्छ भने उसले कहीँ मान्छेहरूको जीवनमा चाहिँ उसको कन्ट्रिब्युसन हुन्छ, उसले अरूलाई पनि एउटा त इकोलोजी डाइभर्सिटीलाई नि उसले प्रिजर्भ गरेर राखेको हुन्छ, अर्को चाहिँ उसले दिएको चिज खाएर अरू मान्छे स्वस्थ बन्ने कुरा हुन्। त्यस कारणले राज्यले यसमा लगानी नगरिकन अर्ग्यानिक प्रमोसन चाहिँ हुन सक्दैन, किनकि अर्ग्यानिक केमिकलसँग कम्पिटिसन गर्न चाहिँ अलिकति गाह्रो हुन्छ। टेक्नोलोजीसँग, जो अहिले रिसेन्ट मोडर्न टेक्नोलोजीहरू छन् तिनीहरूसँग कम्पिट गरेर अर्ग्यानिक एग्रिकल्चरले चाहिँ प्रोफिट लिनलाई चाहिँ अलिकति गाह्रो पक्कै पनि छ। तर अर्को पाटो के छ भने, यदि हामीले एग्रो टुरिज्म अथवा इको टुरिज्म अथवा अर्ग्यानिक टुरिज्म प्रमोसन गर्ने हाम्रो देशमा धेरै ठूलो अपर्च्युनिटिजहरू छ। विदेशमा चाहिँ तपाईँको विभिन्न देशहरूमा विषादीले विरक्त भएका मान्छेहरू हाम्रो हिमालयन देश पहाड़ डाँडा काँडा भएको देशमा यदि अर्ग्यानिक चीज खान पाउँछ भने उनीहरू 5 दिनको लागि आएर आउन खोजेका मान्छेहरू पनि 10 दिन 15 दिन बस्ने वातावरण चाहिँ यहाँ बन्न सक्छ पक्कै पनि। तर चाहिँ त्यसको के छ भने, अहिले नै तुरुन्तै त्यसको आउटपुट आउन सक्छ भन्ने अलिकति गाह्रो कुरा हो। तर के छ भने, हामीले त्यतिर जानुपर्छ। हाम्रो पहाड़ी एरिया जति छ, जति पनि हाम्रो पहाड़ी एरिया छ, त्यसलाई यदि अर्ग्यानिकीकरण गर्न सक्यौं भने र यसलाई चाहिँ एग्रो टुरिज्म अथवा इको टुरिज्म अथवा अर्ग्यानिक टुरिज्मसँग जोड्न सक्यौं भने पक्कै पनि हामीलाई ठूलो रूपमा फाइदा त हुन्छ हुन्छ। अर्को एउटा पाटोमा हामी समग्र हाम्रो एउटा इकोलोजी, हाम्रो एउटा तपाईँको एग्रिकल्चर जो सोसाइटी छ अथवा तपाईँको समग्र जनतालाई पनि त्यो रोग त्यो विषादीबाट बच्न सक्ने एउटा सम्भावना भयो। अर्को चाहिँ हामी टुरिज्मको लागि पनि यसलाई प्रमोट गर्न सक्छौँ। तर किसानलाई के चाहिएको छ भन्दाखेरि पैसा चाहिएको छ। सबैलाई इकोनोमिक ग्रोथ कसरी गर्ने भन्ने एउटा इम्पोर्टेन्ट कुरा हो।
त्योभन्दा विषादी धेरै हालेर छिटो र बढी उत्पादन गर्ने अर्को प्रश्न,
किसानले त कसरी छिटो पैसा कमाउने अथवा कसरी छिटो बढी उत्पादन गरेर पैसा कमाउने भन्नेतिर सोच बनिरहेको छ। अब उनीहरूलाई कसरी प्रिमियम प्राइस दिएर हुन्छ कि केही लेभलमा उनीहरूलाई सपोर्ट गरेर हुन्छ कि, मेरो ख्यालमा थुप्रो अनुदानको व्यवस्था पनि छ भनिएको छ, त्यो 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 गर्न त ढिलो चाँडो हामी अर्ग्यानिकमा पहाड़ी एरियामा त जाँदा राम्रो हुन्छ। तर चाहिँ के छ भन्दाखेरि, यसमा पनि टेक्नोलोजिकल इस्युजहरू छन्। अर्ग्यानिकमा रिसर्च हुनु पर्यो, अर्ग्यानिकमा चाहिँ तपाईँको अनुसन्धान र खोज भएर प्रविधि जेनेरेट गरेर गाउँमा पुर्याउन सक्नु पर्यो। हाम्रै गाउँमा भएका जो मैले अघि नै चाहिँ तपाईँको कम्पोस्ट मल चाहिँ त्यत्तिकै फ्याँक्ने कुरा छ, गाईवस्तुको पिसाबहरूलाई संकलन गरेर व्यवस्थित तरिकाले कसरी प्रयोग गर्ने, लोकल पेस्टिसाइडहरूलाई कसरी प्रयोग गर्ने, त्यसलाई वैज्ञानिक फ्लेभर कसरी दिने, ती कुराहरूमा पनि काम गर्न बाँकी छ। र समग्र सिस्टमलाई चाहिँ अलिकति राम्रो आउटपुट ओरिएन्टेड र अलिकति भाइब्रेन्ट बनाउनको लागि केही टाइम त पक्कै पनि लाग्छ। त्यो भने जस्तो यस्तो कुनै क्याप्सुल छैन जो खाँदा बित्तिकै तुरुन्तै परिवर्तन आउँछ, यस्तो कुनै मिराकल हुन्न जो आजको आजै परिवर्तन आउँछ। परिवर्तनको लागि त तपाईँको केही टाइम लाग्छ, तर त्यो दिशामा बढाएका पाइलाहरू जुन छन् त्यो चाहिँ पक्कै पनि सकारात्मक छन्। र भोलि भविष्यमा यदि कुनै किसानलाई अर्ग्यानिकतिर प्रमोट गरिन्छ भने उसलाई कुनै न कुनै लेभलमा, चाहे त्यो बिमा गरेर हो, चाहे त्यो चाहिँ कुनै प्रिमियम प्राइसको कुरा व्यवस्था गरेर हो, कहीँ न कहीँ उनीहरूलाई एड्रेस गर्नपर्ने इम्पोर्टेन्ट छ। त्यत्तिकै चाहिँ तैँले अर्ग्यानिक गर, तिमीहरू सबै अर्ग्यानिकमा जानुपर्छ, कुनै सुरक्षा नदिइकन कुनै ग्यारेन्टी नगरिकन गर्न खोज्यो भने त्यसले अर्को डिजास्टर ल्याउन सक्ने सम्भावना पनि हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी आगामी वर्षका लागि सरकारले कृषिमा छुट्याएको बजेट र यसको कार्यान्वयनका चुनौतीका विषयमा कृषि विज्ञ ध्रुव भट्टराईसँग छलफल गरिरहेका छौं। सहकारी र बीमासँग जोडेर कृषि क्षेत्रलाई विकास गर्ने सरकारको योजना अनि बजेटका प्राथमिकताबारे उहाँसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी आगामी वर्षका लागि सरकारले कृषिमा छुट्याएको बजेट र यसको कार्यान्वयनका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। तपाईँलाई कार्यक्रममा फेरि स्वागत छ भट्टराईजी।
धन्यवाद।
अब चाहिँ म सहकारी संस्था यो दूध मासु फलफूल तरकारी लगायतको जुन व्यवसाय गरिरहेछन् दूधका लागि पक्कै भैँसी पालेर होला, बाख्रा पालेर, गाई पालेर होला, त्यसै गरी मासुको लागि मङ्गुर पालेर होला, त्यसै गरी अरू अरू कुरा होला। अब यसलाई सहकारी संस्था मार्फत कृषिमा जोडिने कुरा छ, सरकारको बजेटमा यो कुरा जोड दिएको छ, अब यो कारणको चुनौती
यस्तो छ। हेर्नुहोस्, सहकारी भनेको एउटा एप्रोच हो, दुईटा एप्रोच हुन्छ एग्रिकल्चर कमर्सियलाइजेसनको। यदि तपाईँले ग्लोबल लेभलमा हेर्नुभयो भने एउटा एप्रोच सहकारी, अभियसली चाहिँ सहकारिताको भावनामा साना साना किसानहरूलाई एकीकृत गरेर लिएर जाने हो। अर्को कुरा के भने एन्टरप्रेनर एप्रोच। एन्टरप्रेनर एप्रोच भनेको यस्तो हो कि तपाईँको त्यहाँनिर किसान एउटा ठूलो किसान हुनसक्छ अथवा औद्योगिकरणतिर हामी जाने हो। त्यसमा के हुन्छ भन्दाखेरि धेरै एरिया, एउटा पर्टिकुलर एरियालाई नै लिजमा लिएर कसैले इन्भेस्टरहरू चाहिँ त्यहाँ जानु पर्यो। जस्तै तपाईँ सपोज मेरो घर अर्घाखाँची हो, मेरो एरियामा ढिकुरा भन्ने ठाउँमा अथवा त्यो एरियाको पुरै डाँडो नै चाहिँ तपाईँको यदि कसैले लिजमा लिएर इन्भेस्ट गरेर त्यहाँका मान्छेहरूलाई चाहिँ ल 50 वर्षको लागि लिज अथवा 20 वर्षको लागि लिजमा लिएर केही पैसा दिएर त्यो एरियामा कमर्सियल खेती गरेर बजारीकरण गर्छ अथवा त्यही प्रोसेसिङ गरेर बजारमा पुर्याउँछ, प्रशोधन गरेर प्याकेजिङ गरेर बजारमा पुर्याउँछ, एउटा त्यो मोडल हो। अर्को चाहिँ सहकारी मोडल, जो थोरै थोरै उत्पादनहरूलाई कलेक्सन गरेर चाहिँ तपाईँको बजारमा लाने हो। अभियसली के छ भन्दाखेरि जहाँ जहाँ साना साना किसानहरू छन् तिनीहरूलाई सहकारीको माध्यमद्वारा सहकारी मार्केटिङ इम्पोर्टेन्ट हुन्छ, सहकारी उत्पादन भन्दा पनि सहकारी बजारीकरण गर्यो भने सबैलाई कलेक्टिभ रूपमा उत्पादन गर्न लगाएर त्यहाँ चाहिँ तपाईँको एक कलेक्टिभ मार्केटिङ गर्न सक्यो भने त्यो इम्पोर्टेन्ट हुन्छ। तर चाहिँ अब के छ भन्दाखेरि यो सहकारी भनेको कस्तो छ भन्दाखेरि बडा कम्प्लेक्स हुन्छ। हेर्नुहोस्, सहकारी यो नारा चाहिँ बडा सजिलो छ तर यसमा सफल हुनको लागि बडा गाह्रो छ। विभिन्न कन्ट्रीहरूमा यी सहकारी मोडलहरू फेल पनि छन्। तर अब के छ भन्दाखेरि एउटा एप्रोच हो, जस्तै अर्ग्यानिक एउटा कन्सेप्ट छ त्यस्तै नै यो एउटा सहकारी कन्सेप्ट हो। अब सहकारी कन्सेप्ट, अब राज्यले दुइटै कन्सेप्टलाई ओपन गर्नुपर्ने हुन्छ। दुइटै कन्सेप्ट भनेको एउटा चाहिँ उद्योग लेभलमा अथवा व्यावसायिक किसान लेभलमा एउटा चाहिँ तपाईँको एन्टरप्रेनर भनौँ अथवा तपाईँको ठूलो खालको इन्भेस्टर किसानहरू भनौँ अथवा अर्को चाहिँ सहकारी, यो दुइटैलाई चाहिँ ओपन गरिदिनुपर्छ र नेपालमा इन्भेस्टरहरूलाई इन्भाइट गर्नुपर्छ। एग्रिकल्चरमा चाहिँ इन्भेस्टर भनेको अहिले के छ भन्दाखेरि विभिन्न मान्छेहरू नेपालदेखि लिएर बाहिरसम्म बसेकाहरूले चाहिँ नेपालमा एग्रिकल्चरमा इन्भेस्ट गर्न खोजिरहेका छ। पर्टिकुलर कुनै कमोडिटीहरूमा उनीहरूले चाहिँ काम गर्न खोजिरहेका छ तर उनीहरूलाई इजिली चाहिँ ल्यान्ड चाहिँ एक्सेस चाहिँ नभएको अवस्था हो। ल्यान्ड एक्सेस, वाटर एक्सेसको कुराहरू भयो, सबै कुराहरू नभएको अवस्था हो। यदि यसमा चाहिँ जुन मान्छेले खेती गर्दिन, जुन एरियामा उत्पादन भएको छैन, सबै मान्छे नै त्यहाँ गाउँमा छैन, त्यो डाँडो त्यत्तिकै माझै बसिरहेको छ भने त्यहाँको लोकल गभर्मेन्टले, स्थानीय सरकारको जो लिडरसिप छ, त्यो लिडरसिपले त्यहाँ चाहिँ लिजमा दिने एउटा चाहिँ कोअर्डिनेसन गराउन सक्यो भने त्यहाँ जसको जग्गा छ तिनीहरूसँग केही पैसामा चाहिँ एउटा एरिया नै चाहिँ लिजमा गरेर ल 20 वर्ष 50 वर्षको लागि यदि कुनै इन्भेस्टरलाई, यदि कुनै लगानी गर्ने मान्छेहरूलाई चाहिँ त्यो पर्टिकुलर एरियालाई कागती उत्पादनको लागि अथवा केरा उत्पादनको लागि अथवा कुनै भेजिटेबल अरू उत्पादनको लागि अथवा कुनै अन्य एग्रिकल्चर कमोडिटी उत्पादनको लागि चाहिँ लिजमा दिन सक्यो भने त्यसले बढी छिटो कृषिमा परिवर्तन आउँछ। तपाईँलाई थाहा छ यसको चाहिँ 50-60 वर्ष पहिला कोरियामा तपाईँको लगभग 50-60% किसान थिए 60-70 वर्ष पहिला, तर अहिले कोरियामा हेर्न हो भने 3-4% किसान छ। जति किसानको नम्बर अफ किसान चाहिँ घट्छ त्यति कृषिको औद्योगिकरण हुन्छ, इन्डस्ट्रियलाइजेसन हुन्छ। किसानको नम्बर अफ किसान जति धेरै हुन्छ त्यहाँको कृषि भनेको एकदम कमजोर, एकदम चाहिँ तपाईँको विक हुन्छ, किनकि त्यहाँ चाहिँ तपाईँको सम्पूर्ण चाहिँ चाहे तपाईँ मेकानाइजेसनको कुरा गर्नुहोस्, चाहे नयाँ मोडर्न टेक्नोलोजिजहरू युज गर्नेको कुरा गर्नुहोस्, चाहे चाहिँ तपाईँको सबै कुराहरूलाई सहज हुन्न। त्यसकारणले अब यो सानो सानो किसानलाई समावेश गरेर चाहिँ गुजरामुखी कृषिलाई चाहिँ हल्का उद्यमिकीकरण गर्न त सकिन्छ, त्यसले चाहिँ एउटा सानो लेभलमा चाहिँ ल्याउँछ। तर यदि देशमै परिवर्तनै ल्याउने हो कृषिबाट, देशलाई समृद्धै बनाउने हो कृषिबाट भने पनि अवश्य पनि यो लिज सिस्टम, भूमि लिज सिस्टम अथवा भूमि ब्याङ्क बनाउन पनि सकिन्छ। हेर्नुहोस्, एउटा नयाँ कन्सेप्ट के हुनसक्छ भने सबै खेती नगर्ने मान्छेहरूले त्यो ब्याङ्कमा आफ्नो जमिनलाई राख्ने भूमि ब्याङ्कमा, अनि चाहिँ त्यसको सर्टेन पैसा 20 वर्षसम्मलाई अथवा 50 वर्षसम्मलाई चाहिँ राख्ने, अनि त्यसलाई चाहिँ स्थानीय सरकारले इन्भेस्टरहरूलाई चाहिँ लगानी गर्ने, त्यो भूमि दिने, कुनै मान्छेले चाहन्छ मलाई 50 बिघा चाहिँ जमिन चाहियो अथवा 50 रोपनी जग्गा चाहियो, त्यहाँ गएर चाहिँ त्योबाट लिन सक्छ, उसले त्यो भूमि ब्याङ्कबाट लिन सक्छ क्या। अनि त्यसरी लगानी गर्यो भने भूमिलाई भोलि त्यो उत्पादनमा लगानी हुन्छ, जति पनि उत्पादन हुन्छ अनि मात्रै देशको विकास हुने हो। समृद्धि तब आउँछ जब उत्पादन हुन्छ। जुन देशमा उत्पादन छैन त्यो देशमा समृद्धि आउन्न, किनेर खाने ठाउँमा कहिले पनि समृद्धि आउन्न। हामी बेच्न सक्नुपर्छ, चाहे त्यो फर्सी मात्रै किन नहोस्, चाहे त्यो सानो चिज किन नहोस्, चाहे त्यो हामी कुनै पनि चाहिँ तपाईँको मकै मात्रै किन नहोस्, कोदो मात्रै किन नहोस्, केही न केही चिज हामीले बेच्नुपर्छ। ट्रक भरेर आउने फर्केर जाने होइन, ट्रक भरेर पठाउने, भरेर पठाउने, त्यस्तो खालको मेकानिजम चाहिँ हामीसँग बन्न सक्यो भने देशमा समृद्धि आउँछ, कृषिले परिवर्तन ल्याउँछ। कृषिले परिवर्तन ल्याएको न नआएको तपाईँले कति बेला थाहा पाउनुहुन्छ भने यो कार्यक्रम लागू भइसकेपछि कति ट्रक कुन गाउँबाट कति ट्रक कृषि उत्पादन शहरमा गयो, कति ट्रक कति मेट्रिक टन उत्पादन हाम्रो देशबाट इन्डियामा गयो, अरू देशमा एक्सपोर्ट भयो, अथवा कति चाहिँ हाम्रो देश गाउँमा आएका त्यो गाडीहरू अथवा अन्य जिल्ला जिल्लामा गएका भरिएर गएका गाडीहरू खाली गए कि तपाईँको भरिएर गए, त्यसले डिटरमाइन गर्ने कुरा हो परिवर्तन भन्ने कुरा। परिवर्तन भन्ने कुरा चाहिँ तपाईँको त्यो राम्रो कपडा लगाउँदैमा अनि राम्रो मोटरमा चढ्दैमा अनि चाहिँ तपाईँको राम्रो चिल्लो बाटोमा घुम्दैमा त्यो परिवर्तन होइन। परिवर्तन भनेको उत्पादन हो। उत्पादनलाई बेच्न सक्यौँ भने हामीले पैसा कमाउन सक्छौँ अनि मात्रै देशको समृद्धि हुन्छ, इकोनोमिक ग्रोथ हुन्छ अनि मात्रै सबै परिवर्तन आउन सक्छ।
तपाईँले यो धेरै कुरा भन्नुभयो, ट्रकका ट्रक भरिएर बाहिर पठाउनलाई हामीलाई कति वर्ष लाग्छ? अहिले तपाईँले कार्यक्रम त दियो भन्नुभयो सरकारले, यो कार्यान्वयनको जटिलता पनि त्यत्तिकै छ, बजेटको कुरा पनि त्यस्तै छ, र यसमा संलग्न खास गरी कृषि विज्ञहरूको उनीहरूको योजना उनीहरूको विज्ञतालाई हेरेर त्यसलाई प्रयोग गर्ने कुरा पनि त्यति सरकार पारदर्शी र योजनामुखी देखिँदैन, त्यसैले चुनौती कतिकै छ त यो काम गर्नलाई?
होइन, चुनौती कस्तो छ भन्दाखेरि हाम्रा किसानहरूलाई, पर्टिकुलरली म त भन्छु युवा किसानहरूलाई, जो यङ मान्छेहरू छन् उनीहरूलाई हामीले व्यावसायिक योजनाको बारेमा सिकाउनुपर्छ। कति लगानी गर्दैछ, कति आमदानी हुन्छ, योजनाबद्ध खेती गर्न सिकाउने जबसम्म हामीले सिकाउँदैनौँ, अथवा व्यावसायिक योजना बनाएर हामीले खेती गर्न सिकाउनुपर्छ। हामीले अब किसानहरूलाई क्याटेगराइज गर्नुपर्छ, एउटा साधारण किसान, उद्यमी किसान र उद्योगपति किसान। साधारण किसानलाई चाहिँ तपाईँको सिम्पल रूपमा बिउ मलको सानो व्यवस्था गर्यो भने पनि हुन्छ, तर उद्यमी किसानलाई के छ भन्दाखेरि उसलाई चाहिँ अनुदानको व्यवस्था, उसलाई चाहिँ बिमाको व्यवस्था, उसलाई चाहिँ यो बिजनेस स्किलको व्यवस्था, बिजनेस प्लान कसरी बनाउने, एग्री बिजनेस प्लान कसरी बनाउने, त्यो स्किल चाहिँ दिन जरुरी छ। एकजना मान्छेलाई, जान्दै नजानेको मान्छेलाई, पौडी खेल्न जान्दै नजानेको मान्छेलाई एकैचोटि त्रिशुलीमा गएर पौडी खेल भन्नु भने के हुन्छ तपाईँ भन्नुहोस्?
डुबेर
मोटरसाइकल चलाउन जान्दै नजानेको मान्छेलाई एकैचोटि रत्नपार्कमा गएर मोटरसाइकल चला भन्नु भने के हुन्छ? ल भन्नु त, एक्सिडेन्ट हुन्छ कि भन्न? त्यसकारणले म के भन्छु भन्दाखेरि एकजना मान्छेलाई सानो पोखरी बनाउनु पर्यो, त्यहाँ पौडी खेल्न सिकाउनु पर्यो, नडुब्ने खालको पोखरी बनाउनु पर्यो, त्यहाँ पौडी खेल्न सिकाउनु पर्यो अनि मात्रै उसलाई नदीतिर जान लगाउनु पर्यो। भने त्यो भनेको के हो भने उसलाई व्यावसायिक योजनाका सम्पूर्ण स्किलहरू दिनु पर्यो। फार्म म्यानेजमेन्ट कसरी गर्ने, कति लगानी योजना कसरी बनाउने, अनि त्यसमा लागत र नाफा कसरी चाहिँ बढी चाहिँ तपाईँको नाफा लिन सकिन्छ, मुनाफामुखी नाफा कमाउने उद्देश्यले व्यवसाय कसरी गर्न सक्छ भन्ने कुराको स्किलहरू सबै दिएर प्रविधिसहित इक्विप बनाएर यदि चाहिँ त्यसलाई तपाईँको व्यवसाय गर्न लगायो भने पक्कै पनि हामीले ट्रक भरेर पठाउन सक्छौँ। तर अब त्यसमा पनि अनुसन्धान र विकासमा लागेका जो इनेबलरहरू छन्, जो वातावरण बनाउँछन् जसले सरकारी निकायहरू अथवा गैर सरकारी निकायहरू, तिनीहरूले चाहिँ उनीहरूलाई त्यस्तो किसिमले सहयोग गर्नु सक्नु पर्यो। सबै एकीकृत रूपमा यदि लाग्ने हो भने हाम्रो देश भनेको यस्तो देश हो, तपाईँ हेर्नुहुन्छ माइक्रो क्लाइमेट, अलिकति तल जानुस् अलि तातो छ, यसो माथि आउनुहोस् चिसो छ, अझ माथि जानुहोस् चिसो छ, विभिन्न माइक्रो क्लाइमेटमा विभिन्न युनिक प्रोडक्टहरू हामी उत्पादन गर्न सक्छौँ, चाहे त्यो जडीबुटीको कुरा हो, चाहे हर्टिकल्चरल क्रप्सको कुरा हो, चाहे सिरियल क्रप्सको कुरा हो, चाहे कहीँ हाई भेल्यु क्रपको कुरा हो, सबै चिज उत्पादन गर्न सक्ने हामीसँग त्यो खालको गड गिफ्टेड भनौँ यस्तो किसिमको इकोलोजी छ, हामीसँग ल्यान्ड छ, हामीसँग सबै कुराहरू छ। तर के छ भने हाम्रो सिस्टमले काम नगरेको हुँदा हामीले चाहिँ ट्रक भरिएर आएका छन्, खाली ट्रक पठाइरहेका छौं, यो हाम्रो लागि विडम्बना हो। त्यो दिन पक्कै पनि आउँछ यदि चाहिँ त्यसमा हामी लागेर गर्यौं भने। मलाई लाग्छ कृषि मन्त्रालयको सोच पनि अब यस्तै छ।
तर तपाईँले यो भनेको चुनौती म कहाँ देख्छु भने ट्रकका ट्रक भरेर पठाउनलाई धेरै लामो दिन त छैन, तर त्यो ट्रकका ट्रक भर्न सक्ने युवाहरू त जम्मै विदेश पलायन भइरहेको छ, उनीहरूलाई रोक्न सक्ने ठेस्ट योजना सरकारसँग अहिले पनि देखिँदैन। जो कृषि एउटा माध्यम मात्र हो, कृषि एउटा सेक्टर, अब यो प्रयोगमा सरकार सफल देखिँदैन भने हाम्रा योजना समृद्धिका नारा र सुखका आकांक्षाहरू कतिको पुरा।
अहिलेकै बजेटमा तपाईँले हेर्नुभयो भने सरकारले के भनिरहेको छ भन्दाखेरि, जो युवा किसान छन्, जो युवाहरू छन् जोसँग शैक्षिक प्रमाणपत्र छ, त्यो राखेर पनि 5% ब्याजमा 7 लाखसम्म चाहिँ अनुदान क्यारे ऋण दिने भनेको छ एकतिर, अर्कोतिर व्यावसायिक किसानहरूलाई चाहिँ अनुदान र चाहिँ बिमाको व्यवस्था भनेको छ, त्यो पनि केही न केही लेभलमा एउटा एड्रेस गरेको हो। उद्यमी किसानहरू अथवा युवा किसानहरूलाई चाहिँ प्रमोशन गर्ने हिसाबले यो आएका कार्यक्रमहरू हुन्। अब यिनलाई चाहिँ परिचालन गर्न जरुरी छ र अब अझै यसलाई चाहिँ प्रोत्साहन गर्ने हिसाबले हाम्रा युवा जो बाहिर हुनुहुन्छ उहाँहरूलाई ल्याउने जुन लक्ष्य राखेको छ फर्काएर देशमा, अब तिनलाई चाहिँ हामीले चाहिँ यहाँ कहीँ युवाहरू चाहिँ आउनु भएको छ हेर्नुहोस्, त्यही होइन हामीसँग आउनुहुन्छ यहाँ, कहीँ चाहिँ इजरायलबाट फर्किएर आउनु भएको छ, कहीँ चाहिँ कतार कुनै कहीँ चाहिँ विभिन्न कन्ट्रीबाट फर्किएर आएर यो पेरी अर्बन एरियामा काठमाडौँको वरिपरि अथवा शहरी क्षेत्रको वरिपरि हेर्नुभयो भने तपाईँले उहाँहरूले इन्भेस्ट गर्नुभएको छ, कसैले 50 लाख इन्भेस्ट गर्नुभएको छ, कसैले 1 करोड पनि गर्नुभएको छ, कसैले 10-12 लाख रुपियाँ इन्भेस्ट गरेर एउटा फार्म खोल्नु भएको छ आफ्नो, त्यसलाई चलाउन कोसिस गर्नुभएको छ, तर विडम्बना कहाँनिर छ भने 2 वर्षपछि त्यो फार्म बेचेर छोडेर जानुभएको अहिलेको सिनारियो यो हो। 1 वर्ष 2 वर्षमा उहाँहरूको त्यो लगानी डुबेको छ अनि चाहिँ उहाँहरू छोडेर जानुभएको छ। किन भन्दाखेरि नेपाल भनेको तपाईँ यदि माइक्रो लेभलमा हेर्नुभयो भने नेपालको कृषि बजार भनेको बडा चाहिँ कम्प्लेक्स छ हेर्नुहोस्। इन्डियाको तपाईँको त्यत्रो धेरै अनुदान भएको कृषि, चाइनाको अझै धेरै अनुदान भएको कृषि र हाम्रो उत्पादन, हाम्रा किसानले आफै लगानी गरेको जुन कृषिको एउटै बजार छ, एकै ठाउँ कम्पिट गर्नु परेको छ उहाँहरूलाई, त्यसले गर्दा सस्टेन गर्न सक्नु भएको छैन। हामीले उहाँहरूको उत्पादन लागत र इन्डियाको उत्पादन लागतमा धेरै फरक छ, उनीहरूको चाहिँ धेरै कम उत्पादन लागत पर्न जान्छ, त्यसले गर्दाखेरि कम्पिट गर्न नसकेको अवस्था छ। त्यस कारणले हाम्रा किसानलाई विशेष रूपबाट कसरी उत्साहित गर्ने, विदेशी इम्पोर्टलाई कसरी रोक्ने, उनीहरूलाई कसरी बढी करको दायरामा ल्याउने र हाम्रो उत्पादनलाई कसरी प्रमोसन गर्ने भन्ने कुरा गभर्नमेन्टले एड्रेस गर्नुपर्ने हुन्छ। त्यो गर्न सक्यो र समग्र रूपमा चाहिँ हाम्रा उत्पादन गर्ने किसानहरूलाई प्रमोट गर्न थाल्यो र यसमा पैसा कमाउन सिकाउन सक्यो भने कृषिमै रमाउन सक्ने वातावरण छ यहाँ, किनकि तपाईँले देख्नु भएको छ कृषि टुरिज्मको एउटा अर्को अपर्च्युनिटी छ, युवा किसानहरूको लागि अर्ग्यानिक फार्मिङ भनेर अर्को अपर्च्युनिटीहरू छ, विभिन्न किसिमको माइक्रो क्लाइमेट हाम्रो लागि अपर्च्युनिटी हो, हाम्रो नेपालमा उत्पादन भएका उत्पादनको विदेशमा पनि माग भएको हामी सबैलाई थाहा छ, यहाँको टेस्ट यहाँको फ्लेभर सबैले मन पराएको अवस्था छ, हामीले चाहिँ यसलाई एक्सप्लोर गर्न मात्रै नसकेका हो। हामीले विदेशसँग इन्डियासँग केही माग्नु परेको छैन, हामीले चाइनासँग त्यसरी नमागेर हाम्रा उत्पादनलाई सजिलै तिमीहरूको बजारमा तिमीहरूको मार्केटमा बेच्ने मेकानिजम मिलाइदियो भनेर एक लेभलको एग्रिमेन्ट गर्न सक्यो र यसलाई स्मुथली चाहिँ हाम्रो यहाँको जे पनि बिक्छ हेर्नुहोस्, त्यहाँ लिएर गयो भने जंगलको कुनै पनि चिज टिपेर लग्यो भने बिक्ने अवस्था छ, र कुनै चिज उत्पादन गरेर लग्न सक्यो र हाम्रो देशमा सबै आयात मात्रै नगरेर निर्यात गर्ने मेकानिजम बन्न सक्यो भने अवश्य पनि युवाहरू फर्केर आउनुहुन्छ। युवाहरूको लागि सुनौलो भविष्य यहाँ किन छ भने यस्तो वातावरण बसेर पैसा कमाउनु सक्यो भने किन त्यो खाडीमा जान्छ मान्छे, त्यो दुःख किन गर्छ मान्छेले, तपाईँ आफै सोच्नुहोस् न। त्यस कारणले गर्दाखेरि मलाई लाग्छ अहिलेसम्म स्टेबल गभर्मेन्ट नभएको कारणले गर्दाखेरि त्यस्तो किसिमको सिनारियो थियो, अब स्थायित्व आयो देशमा र केही हिसाबले अगाडि बढ्यो भने अवश्य पनि युवाहरू पनि फर्किने सम्भावना चाहिँ देखिन्छ।
अन्तिममा यो यावत सम्भावना र चुनौतीका पाटा छँदैछन्। कृषि हामी सबैले गरेको पेसा गरेको काम र गरेरै खाएरै आएको काम पनि, अहिले पनि हामी धेरै कृषिमै निर्भर छौँ। सम्भावना धेरै देखिन्छ, सरकारले 1, 2, 3 अहिले ल्याएका कार्यक्रम कार्यान्वयन गर्न चाहिँ के गर्नु पर्ला, प्रदेश सरकारसँग मिलेर स्थानीय तहसँग मिलेर अर्थात् उनीहरूले पनि केन्द्र सरकारले पनि 1, 2, 3 के गर्नु पर्ला?
त्यस्तो छ हेर्नुहोस्, समग्रमा भन्दाखेरि जुन कार्यक्रमहरू छन् जे जति छन् तिनलाई कसरी सिस्टम डेभलप गरेर कसरी राम्ररी गर्ने भन्ने एउटा चुनौतीको पाटो सरकारको सामान्यमा छ, किनकि तपाईँलाई थाहा छ हाम्रो स्थानीय निकाय अत्यन्त नयाँ खालको छ, हाम्रो प्रदेश सरकार सबैमा अनुभव छैन, अब कोअर्डिनेसनको कुरा छ, सेन्टरदेखि लिएर लोकल गभर्मेन्टसम्मको स्टेट गभर्मेन्टको कुरा छ। अब तपाईँले अनुसन्धान हेर्नुभयो भने अनुसन्धानलाई चाहिँ अझै फेडरल सिस्टममा सेटअप तयार भइसकेका छैन, हाम्रो कृषि अनुसन्धानलाई हेर्नुभयो भने विकासको लागि अनुसन्धानलाई पनि त्यो रूपमा लिएर जान जरुरी छ, स्थानीय लेभलमा कसरी कृषि ज्ञान केन्द्रसँग लिङ्क गर्ने, कसरी चाहिँ प्रदेश सरकार मार्फत कृषि अनुसन्धानलाई पनि अगाडि बढाउने, कसरी सेन्ट्रल लेभलको कृषि अनुसन्धानलाई चाहिँ पुरै देशमा नि इम्प्याक्ट आउने हिसाबले कसरी यसलाई चाहिँ सिस्टमेटाइज गर्ने, त्यो एउटा पाटो एकतिर छ, त्यो गर्न जरुरी छ, र त्यसलाई फेरि कसरी डेभलपमेन्टसँग कृषि विभागसँग कृषि मन्त्रालयका विभिन्न कार्यक्रमहरूसँग, चाहे त्यो कृषि प्रधानमन्त्री कृषि आयोजना हो, चाहे कृषि नलेज केन्द्र हो, चाहे विभिन्न अन्य आयोजनाहरू, तिनीसँग कसरी अनुसन्धानलाई लिङ्क गर्ने, कसरी यो गर्ने भन्ने कुराहरूमा एकदम तपाईँको विशेष रूपबाट कोअर्डिनेसन लिङ्केज र एकै ठाउँ बसेर एउटै बास्केटभित्र बसेर काम गर्ने खालको वातावरण कसरी बनाउने भन्ने कुरा चाहिँ सबभन्दा इम्पोर्टेन्ट हो। यसमा चाहिँ एक्सर्साइज गर्नुपर्छ, यसमा एक्सन प्लान बनाएर चाहिँ अगाडि बढ्नुपर्छ, त्यो गर्न सक्यो भने अवश्य पनि मेरो ख्यालमा ढिलो चाँडो यो कृषिबाट समृद्धिको पाइला चाहिँ अगाडि बढ्छ जस्तो लाग्छ मलाई।
यो महत्वपूर्ण समयका लागि तपाईँलाई धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई मेरा कुरा राख्ने मौका दिनुभयो।
उहाँ हुनुहुन्थ्यो कृषि विज्ञ डाक्टर ध्रुव भट्टराई। आगामी वर्षका लागि सरकारले कृषिमा छुट्याएको बजेट र यसको कार्यान्वयनका चुनौतीका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै कृषि विशेष कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।